الرحمن الرحيم سيقول السفهاء من الناس ما ولاهم عن قبلتهم التي كانوا عليها جہالت دو قسم کی ہوتی ہے ایک جہالت علم کے مقابلے میں ہوتی ہے کہ علم نہیں ہے دوسری ایک جہالت ہوتی ہے علم کے مقابلے میں کہ اس میں علم نہیں ہے اور جو جہالت علم کے مقابلے میں ہوتی ہے اس جگہ آیت میں وہ مراد نہیں ہے اس جگہ آیت میں وہ جہالت مراد ہے جو علم کے مقابلے میں آتی ہے مراد ہے سفہا سے وہی جاہلین بے علم لوگ من الناس سے مراد نمبر ایک یہود نمبر دو مشرکین تو پھر سوال پیدا ہوتا ہے کہ اگر یہود اگر مشرکین مراد ہے تو سمجھ میں آ گیا کہ یہ سب مشرکین امیین وہ علم والے نہیں ہیں عرب کے مشرکین لیکن یہود تو بڑے سے علم لوگ تھے تو ان کو کیسے قرآن میں سفہا کہا گیا تو جواب اس کا یہ کہ یہودیوں کے پاس علم تھا لیکن علم کے تقاضے پر عمل نہیں کرتے تھے اس لیے علم کے باوجود جاہل اور نادان تھے اسی لیے ان کو سفہا کہا گیا سیقولو مزاری آیا استمرار کے معنی میں یعنی ایک بات بول کر کے چپ نہیں ہو جائیں گے بار بار بولتے رہیں گے اور ایک ہی بات کو بار بار دہراتے رہنا یہ بھی علامت ہے جنون کے ایک شعبے کی کہ کسی کی ڈاگری ذرا چھٹکی ہوئی ہو تو وہ ایک بات کو بار 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 بولتا ہی رہتا ہے لوگ کہتے ہیں اس کو عقل ہے کہ نہیں ایک ہی بات بار بار بولتا رہتا ہے تو سیقول السفہاء ان کی صفات ہے کہ ایک ہی بات وہ لوگ بار بار بکیں گے اب یہاں دو باتیں ہیں ایک ہے سیقول السفہاء من الناس ما ولاہم عن قبلتہم التی پوری آیت دوسرا ہے قد نرا تقلب وجہک فی السماء جو آگے آ رہا ہے یہ دو آیتیں ہیں اب دونوں آیت کا پہلے مختصر مضمون کیا کہ آپ آسمان کی طرف بار بار دیکھ رہے ہیں وحی کے انتظار میں کہ تحویل قبلہ کا حکم لے کر جبرائیل آگے یہ حضور کا انتظار میں آسمان کو بار بار دیکھنا ظاہر بات ہے کہ یہ دیکھنا کب ہوگا حکم آنے سے پہلے ہوگا قد نرا تقلب وجهک فی السماء اب اس آیت کے اندر کیا کہا گیا کہ بیوقوف لوگ اس طرح کا اعتراض کریں گے اور اعتراض کب کریں گے جب حکم آئے گا تب اعتراض کریں گے کہ جب تحویل قبلہ کا حکم آئے گا تب اعتراض کریں گے یہ ہیں دو آیتیں اب دو آیتوں کے اندر ایک مسئلہ مختلف یہ ہے کہ کیا دونوں آئے پہلی جو یہ آیت ہے سیقول السفہاء ایک جماعت مفسرین کی یہ کہتی ہے کہ یہ آیت نزول کے اعتبار سے مؤخر ہے तिलावत और तरतीब के एतबार से मुकद्दर है, यानी सयकूल सुखा वाली आयत बाद में नाजिल हुई थी, कद नरा वाली आयत पहले उतरी थी, लेकिन ये जो तरतीब हमारे सामने है इस तरतीब में सयकूल पहले है, कद नरा बाद में, क्योंकि तरतीब भी तौकीफी है। जिब्रील अमीन जब कोई नई आयत लेकर आते तो कहते थे इस आयत को फुलानी आयत के बाद रख दो, उससे पहले रख दो। एक जमात की राय क्या हो गई कि सयकूल सुफहा वाली आयत नुजूल के एतबार से मुअख्खर है और कद नरा वाली आयत नुजूल के एतबार से मुकद्दम है, और तरतीब के एतबार से यानी नज्म कुरानी उसके अंदर सयकूल पहले और कद नरा बाद। अगर इस कौल को इख्तियार करते हैं तो सयकूल का मुजारे माजी के माने में लेना पड़ेगा, इसलिए कि इसका नुजूल बाद में हुआ है और कद नरा का पहले हुआ, इसलिए सयकूल के मुजारे को माजी के माने के अंदर लेना पड़ेगा। दूसरी राय, सयकूल वाली आयत नुजूल के एतबार से भी मुकद्दम है और तरतीब के एतबार से भी मुकद्दम है, दोनों एतबार से मुकद्दम है। नाजिल भी ये पहले हुई, कद नरा बाद में नाजिल हुई, और जो नज्म कुरानी हमारे सामने है इस नज्म कुरानी में भी सयकूल पहले कद नरा बाद में। अब आयत में क्या कहा गया, नंबर एक, सयकूल मुजारिअ के सेगे को मुस्तकबिल के माने पर रहने दो, अपने असली माने के ऊपर सयकूल मुजारी के सेगे को रहने दो, उसमें कोई तब्दीली करने की जरूरत नहीं है। और आयत करीमा नंबर एक पेशीन गोई बन जाएगी मुस्तकबिल की कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, जैसे तहवील किबला का हुक्म नाजिल होगा ये बरसाती मेंढक बकेंगे, तहवील किबला पर इश्कालात शुरू कर देंगे। वह मुस्तकबिल में पेश आने वाली चीज हुजूर ने कुरान के जरिए लोगों को पहले बतला दी, ये पेशीन गोई हो गई, मौजिजा हो गया कि मुस्तकबिल में ऐसा होगा। नंबर दो, मुस्तकबिल में आने वाले हुक्म के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और सहाबा रदियल्लाहु अन्हुम अजमाइन तैयार हो जावे, इसलिए पहले से ये बात बतला दी गई कि आइंदा चलकर के ये हुक्म और कानून आने वाला है, तैयार हो जाओ अभी से। तो मुस्तकबिल के अंदर जो हुक्म नाजिल होने वाला है उस हुक्म को पूरा करने के लिए सहाबा और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पहले से जहनी तौर पर तैयार हो जाए कि हुक्म आएगा अमल करना है। अभी कुछ की तरफ मुंह है लेकिन आइंदा काबा किबला बनने वाला है, तैयार रहो, इस तरीके से। नंबर तीन, कोई मुसीबत की इत्तिला पहले से हो जावे ने तो मुसीबत आहिस्ता आहिस्ता वक्त पर हल्की मालूम होती और अचानक आवे तो जरा भारी मालूम होती। मुखालिफीन का एतराज करना एक तकलीफ देह चीज है, जो आइंदा पेश आने वाला है तो पहले से इत्तिला दे दी गई कि देखो जहनी तौर पर तैयार हो, मुखालिफीन एतराज करने वाले हैं, तैयार हो, तो मुखालिफिन का एतराज होने ही वाला है। तो जिस मुसीबत की इत्तिला पहले से दे दी जाए वो मुसीबत हल्की मालूम होती है, और यहाँ इत्तिला दे दी गई कि मुखालिफिन एतराज करने वाले आप तैयार रहो। तो सयकूलु सुफहाउ मिनन्नास मा वल्लाहुम अन क़िबलतिहिम अल्लती कानू अलैहा। वल्ला का सीला अन आया तो सराफा के माने के अंदर हो गया, ये अन सीला की वजह से सराफा के माने के अंदर। अब माँ का क्या माना, अयु शैइन कौन सी चीज ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को और ईमान वालों को फिरा दिया, हटा दिया, अन क़िबलतिहिम अल्लती कानू अलैहा, क़िबलतुन फ़िअलतुन का वजन है, और आपको मालूम है कि फ़िअलतुन ये बयान हयात के लिए आता है, ऐसे जलस तो जिल सतल कारी खार साहब की तरह मैं बैठा, इसको बयान करने के लिए आता है। यहाँ इस्तिकबाल की हालत को बतलाना है क़िबलतुन के जरिए से, इस्तिकबाल की हालत कैसे होगी। अन क़िबलतिहिम अल्लती कानू अलैहा, कि ये मुशरिकीन और यहूद सब सवाल करेंगे कि मुसलमान जिस किबले पर थे वो किबला क्यों छोड़ दिया, क्या वजह हुई किबला छोड़ने की इनकी। देखो मक्कतुल मुकर्रमा के अंदर मुशरिकीन से इम्तियाज करना था, ये उन लोगों के कॉल के मुताबिक बात है जो लोग यूं कहते थे कि भाई मक्की जिंदगी में भी कुद्स किबला था, उनके कॉल के मुताबिक ये बात होगी। जो लोग कहते हैं कि मक्की दौर के अंदर कुद्स किबला था, तो उन लोगों के कॉल के मुताबिक बात क्या कही जाएगी कि मक्का में कुद्स किबला इसलिए हुआ चूंकि मुशरिकीन से इम्तियाज हासिल करना था, इसलिए कि मुशरिकीन का किबला काबा और उनसे हमको इम्तियाजी अलग थलग अपनी पहचान नहीं बनानी थी, इसीलिए वहाँ कुद्स को किबला बनाया गया। मदीनतुल मुनव्वरा गए तो वहाँ यहूद है, नसारा है, अहले किताब है, जिनका किबला है मस्जिद अक्सा कुद्स सखरा। अब मदीना जाने के बाद उनसे हमें अलग थलग रहना है, इम्तियाज से रहना है, इसलिए काबतुल्लाह को किबला बनाया गया। तो दूसरे बातिल मजहब वालों से इम्तियाज करना है, और मक्की जिंदगी में इम्तियाज करने के लिए कुद्स किबला, मदनी जिंदगी में इम्तियाज करने के लिए काबा किबला, ये भी एक हिकमत बतलाई गई। और उसमें एक बात ये भी ज़हन में रहे कि नस्ख एक बार हुआ किबले में या नस्ख दो बार हुआ किबले में, एक ही हुक्म में नस्ख एक बार हुआ या दो बार दबा। अब अगर वो कॉल ले रहे, कौन सा कॉल, कि मक्कतुल मुकर्रमा की हिजरत से पहले वाली जिंदगी में किबला काबा था, तो दो मर्तबा नस्ख मानना पड़ेगा, हुक्म वाहिद नस्ख मर्रतैन। क्यों, कि मक्का की जिंदगी के अंदर काबा किबला था, मदीना जाने के बाद नस्ख हुआ और कुद्स को किबला बनाया, ये पहले नंबर का नस्ख हो गया। फिर 17 महीने के बाद काबतुल्लाह को किबला बनाया गया, दूसरी मर्तबा नस्ख हुआ। तो अगर मक्की जिंदगी के अंदर किबला काबा को मानते हैं तो उस सूरत में दो मर्तबा नस्ख लाजिम आएगा, कि मदीना जाते ही कुछ का हुक्म हुआ एक नस्ख, फिर कुछ से काबा की तरफ हुक्म हुआ दूसरा नस, और अगर वो कॉल लेते हैं कौन सा कि जब से नमाज फर्ज हुई, जब से इस नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर वही आई, किबला कुद्स था पूरी हिजरत से पहले वाली जिंदगी में भी, और मदीना जाने के बाद भी 17 महीने वही कुद्स किबला था, मक्की जिंदगी में भी मदीना जाने के बाद भी, इस कॉल को लेते हैं तो नस्ख एक ही मर्तबा मानना लाजिम आएगा। इसलिए कि मक्का में भी कुद्स अगरचे हुजूर रियायत में नमाज पढ़ते थे कि दोनों सामने हो जावे, लेकिन कुछ किबला था, और मदीना जाने के बाद भी 16-17 महीने वही हुक्म बाकी रहा, फिर एक मर्तबा हुक्म बदला और काबा को किबला बनाया गया। तो इस कॉल के एतबार से नस्ख एक ही मर्तबा होना लाजिम आएगा। فَعَنْ قِبْلَتِهِمُ الَّتِي كَانُوا عَلَيْهَا عَلَى اِسْتِقْبَالِهَا فِي الصَّلَاةِ عَلَى، تو اوپر کے معنی میں آتا ہے، تو کیا قبلے کے اوپر لوگ چڑھ کے نماز پڑھتے ہیں؟ تو کہا نہیں، سیوطی رحمت اللہ علیہ مکتے کہ نہیں، ایسا معنی نہیں کرنے کا یہاں پر کانو علیہ کا، بلکہ استقبالِ قبلہ فِي الصَّلَاةِ مراد لے لینے کا، کہ اللہ ہر جگہ اوپر کے معنی میں نہیں ہوا کرتا جیسے یہاں، بلکہ مراد لینے کا نماز میں کعبۃ اللہ کا استقبال۔ وہی بی بیت المقدس، اور وہ پہلے قدس کی طرف رک کر کے نماز پڑھتے تھے، اور سین کے ساتھ آیا سیقول، کیوں آیا؟ اس لیے کہ غیب کی خبر کو وہ بتلاتا ہے، مستقبل میں ہونے والی خبر کو یہ بتلاتا ہے کہ آئندہ چل کر کے یہ ہونے والا ہے، اس بات کی وہ اطلاع دے رہا ہے۔ جی قل للہ المشرق والمغرب، ان کو جواب میں کہو کہ مشرق مغرب سب اللہ تعالیٰ کے واسطے ہیں۔ جواب دو طریقے کے ہوتے ہیں، حکیمانہ حکیمانہ، اے پنکھے بند کرنا، بند کرو، کیوں پوچھنے اوچھنے کا نہیں، بند کرو، یہ حکیمانہ جواب ہوا۔ اور ایک حکیمانہ جواب ہوتا ہے کہ وہ صوفی جی حسب معمول نہیں نکال رہے تھے، اس لیے جو ہے پنکھا بند کروانا پڑا، یہ حکیمانہ جواب ہوتا ہے، قلت حکمت کو بتلا کر دے۔ تو یہ پہلا جواب حکیمانہ ہے، قل للہ المشرق والمغرب، یہ حکیمانہ جواب ہے کہ مشرق اور مغرب سب اللہ تعالیٰ ہی کے واسطے ہیں، ای الجہاد کل، تمام کی تمام جہتیں اللہ تعالیٰ ہی کے واسطے ہیں، یعنی اللہ کی ملکیت کے اندر ہے، اور اللہ تعالیٰ کی ذات جہتوں سے پاک ہے۔ اب دیکھو مشرق مغرب دو بول کر کے جمیع جہاد مراد ہے، صرف دو متعین مراد نہیں، لہذا اللہ تعالی اپنی طرف سے جس جہت کی طرف رخ کرنے کا چاہے حکم دے، لا اعتراض علیہ، اس پر اعتراض کرنے کا کسی کو حق حاصل نہیں ہے۔ یہدی من یشاء الی صراط مستقیم، اللہ تعالیٰ جس کو چاہتے ہیں سیدھے راستے کی ہدایت عطا فرماتے ہیں۔ صراط دو طریقے کے ہوتے ہیں، ایک حسی ایک معنوی۔ حسی راستہ یعنی مثلا جامعہ سے ویسما شریف جانا ہے تو جس روڈ پر آپ جائیں گے حصے راستہ ہو گیا، وہ آیت میں مراد نہیں ہے، یہاں صراط مستقیم سے معنوی راستہ دین اسلام مراد ہے، ای و منهم انتم دل على هذا. تو اللہ تعالیٰ جو ہے جس کو چاہتے ہیں صراط مستقیم کو بتلاتے ہیں، لہذا تم نے بھی اللہ کے حکم کے مطابق نئے قبلے کی اتباع کر لی تو تم بھی صراط مستقیم کے پانے والے سمجھے جاؤ گے. وَمِنْهُمْ مَنْ تَبِعَ، اگر تم نے نئے آنے والے حکم کی اتباع کر لی تو تم بھی اللہ کے حکم کی اتباع کی برکت سے صراط مستقیم کو پانے والوں میں کہا جا سمجھے جاؤ گے. جی
پانی بے وقوف لوگ کہیں گے، یعنی یہود المشرکین کہیں گے، جس چیز نے نبی اور مومنین کو اس قبلے کی طرف پھیل دیا، اس کی طرف نماز کو روک کر دے رہے اور وہ بیت المقدس ہیں اور تقسیم کرانا دلالت کرتا ہے استقبال پر، غیر کی خبریں دینے پر، تم کہو کہ اللہ ہی کے لیے مشرق اور مغرب ہے، یہ یعنی تمام کے نام کیا دیں، چنانچہ وہ جس جیت کی طرف چاہتا ہے حکم کرتا ہے اس پر کوئی اعتراض نہیں ہے، وہ ہدایت کرتا ہے اپنے راستے کی سیدھے راستے کی طرف، اور دین اسلام ہے اور انہیں میں سے تم بھی ہو کہ اس راستے پر رہنمائی کی.
وَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا. كَذَلِكَ تشبیہ کا کیا مطلب؟ سیوطی رحمت اللہ علیہ فرماتے ہیں کہ جس طرح تم کو ایک شاندار قبلہ عطا فرمایا، ایک بہت بڑی نعمت، دوسری بڑی نعمت کہ اللہ نے تم کو معتدل نیوٹرل امت بنایا، امتن وسطن، گویا نعمت ہونے میں دونوں عظیم ہیں، اس لیے کہ اشرف القبلہ کعبہ اللہ نے تم کو عطا فرمایا اور تمہیں نہایت معتدل مزاج کے اندر امت بنایا، یہ بھی اللہ تعالیٰ کی بہت بڑی نعمت ہے. فَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا، تم کا خطاب امت محمدیہ کو. امت وسط کس کو کہتے ہیں؟ نمبر ایک خیارن، بہترین امت، نمبر دو عدولن، ہر جگہ انصاف کو قائم کرنے والی امت. یہ دو معنی کیے امتن وسطن کے، بہت وسیع المفہوم لفظ ہے. امت محمدیہ میں یہی وصف عدالت کی وجہ سے کسی ایک طرف میں امت کا میلان نہیں ہے، اسی وصف عدالت کی وجہ سے کسی ایک طرف میں اس امت کا میلان نہیں ہے. طرف داری کے شک شبے سے یہ امت پاک ہے، اعتقاد کے اندر بھی یہ امت معتدل ہے کہ یہودیوں کی طرح تقصیر، کوتاہی اور تفریط میں مبتلا نہیں ہے، کہ یہودیوں نے تو نعوذ باللہ حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو ولد الزنا قرار دیا، نبی ماننے سے انکار کر دیا، انجیل کے آسمانی کتاب ہونے کو انکار کر دیا. ایسی متشدد امت محمدیہ نہیں ہے کہ حضرت مریم کے لیے نعوذ باللہ زنا کا عقیدہ رکھے، یہ امت متوسطہ ہے، وسطن. اسی طریقے سے عیسائیوں کی طرح غلو کرنے والی امت نہیں ہے کہ جنہوں نے حضرت عیسیٰ علیہ السلام کی محبت میں اتنا غلو کیا کہ ان کو الوہیت کے مقام پر پہنچا دیا، یہ غلو اور کوتاہی دونوں سے دور رہنے والی امت ہے. وَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا، یہ عقیدے کے اعتبار سے اعتدال کہا جائے گا، احکام کے اعتبار سے اور اعمال اور عبادت کے اعتبار سے بھی بڑا اعتدال ہے. अब देखो ईसाई लोगों ने कैसा गुलू किया इबादतों के अंदर, सारी कुछ दुनिया राहिब बन गए और जंगलों में जाके जिंदगियां गुजारने लगे, शादियां छोड़ दी। ये ईसाइयों ने काम किया, तारीख दुनिया राहिब बन गए, दुनियावी लज्जतों को छोड़ दिया। और यहूदी लोग इतने आगे बढ़ गए कि शनिचर के दिन शिकार करने से रोका गया था, वो भी चालू ही रखा। गुलू अहकाम में, इबादत में, अमल में, ये उम्मत इस गुलू से पाक है। माशरत के अंदर भी एतदाल है। बाज मरतबा पिछली उम्मतों में ऐसे भी लोग गुजरे कि शादी में तहदीद नहीं, कपड़े की तरह बीवियां रखने की, कि मुझे 25 जोड़ी कपड़े चाहिए तो 25 बीवी भी होवे, 50 जोड़ी कपड़े चाहिए तो 50 बीवी भी होवे। इस उम्मत को अल्लाह ने तहदीद की वक्त 4 रखने की, उससे ज्यादा नहीं। माशरत में भी एतदाल रखा है इस उम्मत के वास्ते, मालियात में, अखलाकियात में भी एतदाल रखा कि जाहिद बन जाने को। शरीयत ने ये नहीं कहा कि भाई कमाओ ही मत, हाथ पे हाथ जोड़ के बैठे रहो, वक्त पर लोग आके अपने मुबारक हाथ से तुम्हारे मुंह में लुकमा रख देंगे, खा लेना, नहीं आवे तो भूखे मरना, ऐसा नहीं हमारी शरीयत में। कुलू मिनत तैयबात वामलु सालेहा, हलाल कारोबार की तरगीब दी गई, ये है मालियात के अंदर एतदाल। उम्मत अंबिया और औलिया के दरमियान में मोहब्बत एतदाल से रखती है कि नबी का मकाम मासूमियत का है, औलिया मासूम नहीं हो सकते, बड़े इबादत गुजार हो सकते लेकिन मासूम कभी नहीं हो सकते औलिया अल्लाह। अंबिया मासूम होते हैं, एतदाल इस उम्मत के अंदर। और वसत के अंदर एक नुक्ता ये भी है कि कभी कोई आफत आती है तो किनारों पर आती है, वस्त वाले बच जाते हैं। जैसे किसी जगह के ऊपर कयाम है खुले मैदान के अंदर, कोई जंगली जानवर या दुश्मन हमला करेगा तो पहले किनारे वालों पर बच वाले बच जाएंगे। तो वसत, ये उम्मत जो है वस्त, वसत किनारे वालों पर आफत, ये उम्मत उम्मत वसत इसलिए बहुत सारी आफतों से महफूज। और जो चीज बिल्कुल दरमियान में होती है तमाम किनारों से बहुत मसावी होता है, कि भाई ये सुबह जी दरमियान में बैठे तो इधर की खिड़की से भी बराबर की दूरी, इधर की खिड़की से भी बराबर दूरी, पीछे की दीवार से भी बराबर की दूरी, इधर से भी बराबर की दूरी, बिल्कुल बीचों बीच बैठे हैं, तमाम तरफ से उसका मसावियुल बौद होता है, यानी दूरी में बराबरी होती है, ये भी एक नेमत है। तो वकज़ालिका जअलनाकुम उम्मतन वसता, तुमको एक मुतदिल उम्मत बनाया अल्लाह सुबहानहु व तआला ने, लितकूनु शुहदा अलन्नास, ताकि तुम कयामत के दिन लोगों के ऊपर गवाही दो कि उनके रसूलों ने अल्लाह की बातें उनको पहुंचा दी थी। हदीस में है कि हजरत नूह अलैहिस्सलाम को कयामत के दिन अल्लाह ताला बुलाएंगे तो खड़े होकर हाजिर होंगे, लब्बैक या रब्बी, अल्लाह पूछेंगे नूह तुमने मेरी बात पहुंचा दी थी, कहा अल्लाह पहुंचा दी थी। उम्मत नूह को बुलाया जाएगा, नूह ने पहुंचाया था, नहीं अल्लाह इन्होंने नहीं पहुंचाया था आपको, पहुंचाने की बात तो दूर रही, मां आताना मिन नजीर, कोई डराने वाला ही नहीं आया था हमारे यहाँ, तो आता तो पहुंचा था ना, आया ही नहीं कोई, उम्मत इनकार करेगी। अल्लाह ताला हजरत नूह अलैहिस्सलाम को पूछेंगे कि आपने बात पहुंचा दी थी, कोई गवाह है? हाँ है अल्लाह, उम्मत मोहम्मदिया गवाह है। तो उम्मत मोहम्मदिया की गवाही पर जरा होगी कि ये तो हजारों साल बाद आई थी, का नहीं, भले हम हजारों साल बाद आए थे लेकिन हमको हमारे आखिरी नबी मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बतला दिया था। हुजूर की इत्तिला को हम अपने मुशाहदे से भी ज्यादा आगे समझते हैं, कि हमारे मुशाहदात में कोताही हो सकती है लेकिन हुजूर की बतलाई हुई बात में कोताही नहीं हो सकती, इसलिए हुजूर के बतलाने की बुनियाद पर हम ये मानते हैं कि हजरत नूह अलैहि सलाम ने अपनी उम्मत को पूरी पूरी बात पहुंचा दी थी। ये है लितकुनु शुहदा अलन्नास। बाद हजरात ने शहादत बमाना तस्किया भी लिया है, लोगों की तस्किया करने वाले तुम होंगे, उनके ऊपर जो इल्जामात आएंगे उसको तुम पाप करेंगे, अंबिया अलैहिस्सलाम पर जो इल्जामात आएंगे ये उम्मत सफाई का जरिया बनेगी। लितकुनु शुहदा अलन्नास वयकून अर्रसूल अलैकुम शहीदा, और रसूल तुम्हारे ऊपर गवाह बनेंगे कि तमाम नबियों ने जो है अपनी अपनी उम्मतों को बात पहुंचा दी थी, ये उम्मत मोहम्मदिया जो बतला रही है बिल्कुल सही है। वयकून अर्रसूल अलैकुम शहीदा, देखो एक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अपनी उम्मत के ऊपर गवाह भी बनेंगे। कैसे गवाह बनेंगे? एक तो हुजूर ने अपनी उम्मत को ये बतलाया था कि भाई हर नबी ने जो है अपने अपने ज़माने में दीन की बात अपनी उम्मतों को पूरे पूरी पहुंचा दी थी, इस बात पर हुजूर अपनी उम्मत के लिए गवाह बनेंगे। दूसरा ये भी होगा कि उम्मत के आमाल के ऊपर भी नबी गवाह बनेंगे, इसलिए कि हर पीर और जुमेरात को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास उम्मत के आमाल पेश होते हैं, हुजूर को मालूम है उम्मत के आमाल, इसलिए हुजूर गवाही देंगे। वयकूनर रसूल अलैकुम शहीदा वमा जअलनल क़िबलतल्लती कुंत अलैहा, और जो किबला हमने आपके लिए मुकर्रर किया था अभी तक जिस पर आप थे, अल्लती कुंत अलैहा अव्वलन वही अल काबा, अभी सूती रहमतुल्लाह अलैह ने वो कौल अख्तियार किया है, कौन सा कि हिजरत से पहले नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का किबला काबा था, खुद सवाला किबला सिर्फ 16-17 महीने का आरजी था, उस कौल को सूती ने तरजीह दी है, इसलिए ये इबारत ली है कि जिस किबले के ऊपर आप थे वो किबला हमने क्यों बनाया था और फिर क्यों तब्दीली हुई, का अल्लती कुंत अलैहा से मुराद पहला काबा किबला वो मुराद है। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मक्की जिंदगी में काबतुल्लाह की तरफ रुक करके नमाज पढ़ते थे, जब हुजूर ने हिजरत की तो हुक्म दिया गया बैतुल मुकद्दस की तरफ रुख करने का यहूद की दिलजोई के वास्ते, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने 16-17 महीने तक जो है कुद्स की तरफ रुक करके नमाज पढ़ी, सुम्म हुविल, फिर तहवील किबला का हुक्म अल्लाह के यहाँ से आया, इल्ला लिनअलम मन यत्तबिउर रसूल। अब अल्लाह ताला के इल्म में तो सब चीज है, फिर अल्लाह के जानने का क्या मतलब? आयत में ही बयान किया गया कि तहवील किबला इसलिए हुआ ताकि अल्लाह ताला जान लेवे कि कौन हुक्म की इताअत करने वाला है और कौन हुक्म की नाफरमानी करने वाला है, अल्लाह जानना चाहते इल्ला लिना आलम। तो फौरन इश्काल पैदा होता है कि अल्लाह तो अलीम व खबीर है, क्या तहवील किबला से ही अल्लाह को पता चलेगा कि कौन मुती है और कौन आसी है? ये इश्काल पैदा होता है। इसलिए सूती रहमतुल्लाह अलैह ने एक प्यारा मुख्तसर आसान आम फाम जवाब दिया कि अल्लाह को तो मालूम है लेकिन अल्लाह सबके सामने जाहिर करना चाहते हैं, डिक्लेयर करना चाहते हैं, ये इल्म ज़ुहूर का मतलब। दूसरी एक नहवी बात समझो, मफ़ऊल मुतलक लिन नौ है, इल्ला लिना अलमा यानी हक ताला का इल्म फी नफ्सी ही कदीम है, अल्लाह ताला का इल्म, जैसे अल्लाह की ज़ात कदीम सिफात भी कदीम, तो अल्लाह सुबहानहू व ताला का इल्म तो फी नफ्सी ही कदीम है, लेकिन उस इल्म का ज़ुहूर हादिस हो सकता है, ظہور علم حادث ہو سکتا ہے. اور یہاں پر اس آیت میں الا لنعلم میں یہی مراد لی گئی ہے کہ علم قدیم ظہور حادث. دوسری بات یہ بھی کہی جائے گی اس علم کا متعلق یعنی باس کا ایمان لانا اور باس کا کفر اختیار کرنا یہ حقیقت میں حادث ہے. الا لنعلم کا جو متعلق ہے کہ اس تحویل قبلہ پر بعض ایمان لائے بعض کافر ہو گئے, یہ بعضوں کا ایمان بعضوں کا کفر فی الحقیقت حادث ہے. اور یہاں پر یہی مقصود ہے کہ بھائی جب تحویل قبلہ کا حکم ہوا تو کچھ لوگ ایمان پر اور زیادہ مضبوط ہوئے اور تورات کی پیشین گوئیوں کو دیکھ کر کے اہل کتاب بھی ایمان لائے, اور بہت سارے لوگ جو ہے منافق قسم کے وہ انکار کر کے کفر میں بڑھ گئے آگے. تو گویا کہ مطلق علم ذات باری تعالی مراد نہیں ہے بلکہ اس طریقے سے فل کافروں کا کفر ظاہر کرنا مقصود ہے. الا لنعلم من یتبع الرسول, اور یہ تحویل قبلہ اسی لیے ہوا تاکہ ہم جان لیوے کہ کون رسول کی اتباع کرتا ہے. اللہ سبحانہ و تعالی بندوں کے ایمان کا امتحان لیتے ہیں, اسی لیے کہ ایمان کا امتحان کب ہوگا؟ اطاعت کے ذریعے سے ہوگا. کوئی ایک چیز کو انسان دل و جان سے صحیح سچا مان کر کے اس پر عمل کرتا ہے اور کہا جائے ایک دم کہ چھوڑو اس کو, یہ ہے بہت بڑا امتحان انسان کے لیے. ایک چیز آدمی صحیح مانتا ہے صحیح ہے بھی اور اس پر عمل کرنے میں جمع ہوا ہے اور ایک دم کہہ دیا جب چھوڑو, یہ بہت گرا ہوتا ہے. باطل چیز کو چھوڑنا گرا ہوتا ہے, نہیں صحیح کی تو بات بہت بڑی رہی. اب سب لوگ جانتے تھے کہ یہ قبلہ جو ہے جس کی طرف ابھی رخ کر رہے ہیں کچھ صحیح ہے, اللہ کے حکم سے سوا سو سولہ سترہ مہینے ہو گئے اس کی طرف رخ کرتے کرتے, اب ایک دم کہہ دیا گیا کہ ابھی اثر سے تم کو ادھر الٹا منہ کر کے نماز پڑھنے کی ہے تو کیسا بھاری بھاری لگے, اوم کا اوم کا لگے, اس طریقے سے معاملہ ہو گیا. یہ ہے امتحان اور آزمائش اللہ تعالیٰ کی طرف سے. الا لنعلم من یتبع الرسول, تو آدھی چیز کے خلاف کرنا انسان کے لیے بہت مشکل ہوتا ہے. تو ہم یہ ظاہر کر کے جاننا چاہتے تھے کہ کون نبی کریم صلی اللہ علیہ وسلم کی اتباع کرتا ہے یعنی حضور کی تصدیق کرتا ہے. ممن ينقلب على عقبيه, کچھ لوگ اپنی ایڑیوں کے اوپر الٹے پھر جائیں گے. دیکھو اتباع کی دو قسم ہے, اتباع حسی, کسی کے پیچھے پیچھے آپ چلے قدم بہ قدم, یہ اتباع حسی ہے. نمبر دو اتباع معنوی, کسی کے طور و طریق کو اپنا لینا, یہ ہے دوسری قسم. یہاں پر مراد کسی کے طور و طریق کو اپنا لینا, یہ اتباع معنوی آیت کریمہ میں مراد ہے. ممن ينقلب على عقبيه, انقلبا ينقلبو کا معنی کیا سیوطی رحمت اللہ علیہ نے یرجعو سے, کہ کون کفر کی طرف لوٹ جاتا ہے. لوٹنا بھی دو قسم کا ہوتا ہے, پہلا لوٹنا ہے حسی, کیا آپ چل رہے تھے اور کچھ یاد آ گیا, سیڑھی تک پہنچے اور یاد آیا پھر لوٹ کے درسگاہ میں آ گئے تو میں گھڑی تو وہیں بھول گیا پھر لوٹ کے لینے کے لیے آ گئے, یہ حسی واپس لوٹ کر کے آنا. دوسرا ہے معنوی لوٹنا, سچے دین کو چھوڑ کر کفر کی طرف چلا جانا, یہ معنوی لوٹنا ہے کہ ایک آدمی سچا دین چھوڑ دے گا اور کفر کی طرف لوٹ جا رہی ہے معنوی کو. یہاں آیت کریمہ میں یہی دوسرا لوٹنا مراد ہے کہ سچا دین چھوڑ کر کے کوئی آدمی کفر اور باطل کی طرف مائل ہو جائے فإلا لنعلم من يتبع الرسول ممن ينقلب على عقبيه. یعنی کون کفر کی طرف لوٹ جاتا ہے اور دین کے معاملے میں شکوا شکایت کرتا ہے اور یہ خیال کرتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم اپنے معاملے کے اندر حیرانی کے ماحول میں ہے. حضور پر نعوذ باللہ تہمت لگا دی کہ ان کا معاملہ تو ان کے اوپر بڑا حیرانی کا ہے. کیوں حیرانی کا ہے؟ اس لیے کہ ابھی تک ایک قبلے کی طرف منہ کر رہے تھے, اب ایک دم قبلہ بدل ڈالا. معلوم ہوا کہ نعوذ باللہ ان کا دین منزل من اللہ نہیں ہے. جو آدمی حیران سرگردہ ہوتا ہے, کبھی ادھر کبھی ادھر, کبھی ادھر کبھی ادھر, یہ وقد ارتد لذلك جماعت, ایک جماعت مرتد ہو گئی, یعنی منافقوں کی. کوئی مسلمان مرتد نہیں ہوا, منافق آگے بڑھ گئے اور زیادہ. وَإِن كَانَتْ لَكَبِيرَةً إِلَّا لَلَّذِينَ هَدَى اللَّهِ ان مخففہ من المسقلہ, اور اس کا اسم معذوف ہے اَيْ وَإِنَّهَا, یعنی تحویل قبلہ کا حکم بہت بھاری چیز ہے. یہاں کبیر باعتبار وزن نہیں ہے, یاد رکھنا, وزن کے اعتبار سے بھاری نہیں قبلے کا تحویل, بلکہ مراد ہے مشقت لوگوں کے واسطے, بڑی مشقت بھری چیز ہے لوگوں کے واسطے. تو تحویل قبلہ ای التولیت الیہا, نئے قبلے کی طرف رخ کرنا لوگوں کے لیے بڑی مشقت بھری چیز. اس لیے کہ آخری سب والے پہلی میں امام پہلی سب کے بجائے اب چلا گیا, نئی ترتیب کے اعتبار سے پہلے جہاں بچے کھڑے رہتے تھے, کتنا مشقت. ابھی درسگاہ میں ہی کہا جائے صوفی جی سنیچر کو کل تم کو الٹا منہ کر کے بیٹھنے کا, تم سوتے رہتے ہو مجھے دیکھنا گوارا نہیں ہے, سنیچر سے الٹے بیٹھا کرو, تو کتنا بھاری لگے کہ وہ مجھے الٹا بیٹھنے کا, سب سیدھے بیٹھتے ہیں. تو کوئی بھی رخ جیسی چیز چند وقت کے لیے وہ آدمی کے لیے گنا نہیں ہے, تو یہ تو پورے پورا قبلہ بدل ڈالنے کا. اسی لیے فرمایا کہ لوگوں کے لیے مشقت کی چیز ہے. الا علی الذین ھدی اللہ, ہاں جن کو اللہ ہدایت دے وے ان کے لیے سب آسان, حکم کی اطاعت ہدایت یافتہ کے لیے آسان. اس لیے فرمایا الا علی الذین ھدی اللہ. دیکھو یہاں کیا ہوا ہے, منہم, یہ صیلہ کی ضمیر کا بیان ہے, منہم یہ صیلہ کی ضمیر کا بیان ہے. چونکہ صیلہ کے اندر ضمیر کا ہونا شرط ہے جو موصول کی طرف لوٹنے والی ہو, اس لیے منہم ضمیر کو نکالا گیا. وما کان اللہ لیضیع ایمانکم, اور اللہ تعالیٰ تمہارے ایمان کو یعنی تمہاری نماز کو برباد کرنا نہیں چاہتے. اللہ سبحانہ وتعالیٰ تمہارے ایمان یعنی تمہاری نماز کو برباد کرنا نہیں چاہتے. حیی ابن اخطب, ام المؤمنین حضرت صفیہ رضی اللہ تعالیٰ عنہا کا باپ, بڑا یہودی سردار, تحویل قبلہ پر اس کو مرچی لگی, بہت چچرا اس کو. وہ مسلمانوں کو منطقی سوالات کرتا تھا, ہوئے ابن اختر کیا سوال کرتا تھا کہ ابھی 17 مہینے تک تم بیت المقدس کی طرف منہ کر کے نماز پڑھتے تھے جب سے مدینہ آئے تب سے, وہ تمہارا رخ کرنا ہدایت پر تھا کہ گمراہی پر تھا, صحیح تھا کہ غلط تھا, وہ بتلا. ابھی جو تم نے منہ پھیرا ڈالا تو یہ 16-17 مہینے کیا وہ ہدایت تھا کہ گمراہی تھی, صحیح تھا کہ غلط تھا, وہ بتلا. پھر خود آگے بھی چلے, وہ کیا آگے چل کے کہہ رہے, اگر یہ 17 مہینے والا تمہارا کچھ کی طرف رخ کرنا ہدایت پر تھا, صحیح عمل تھا, تو اب تم نے کعبہ کی طرف رخ کر کے ہدایت کو چھوڑ کے گمراہی اپنا لی. اگر یہ 16-17 مہینے تک تم لوگوں نے ہدایت پر عمل کیا, صحیح بات پر عمل کیا, تو اب کعبہ کی طرف جو تم نے رخ کر لیا تو تم نے گمراہی اپنا لی. फिर आगे कह रहे, अगर ये 16-17 महीने तक तुम गलत काम कर रहे थे, गुमराही के ऊपर चल रहे थे, तो अब जो तुम लोगों ने काबा की तरफ रुख किया तो हिदायत पर तो गए, लेकिन 17 महीने गुमराह तो रहे तुम, 17 महीने गलती पर अड़े तो रहे तुम, जमके तो रहे गलती के ऊपर। वया अल्लाह ने एक मुद्दत तक तुमको गुमराह कर दिया, 16-17 महीने तक। अब मसला खड़ा होता किन का, इन 16-17 महीनों में जो मुसलमान इंतकाल कर गए उनका, कि नऊज़ुबिल्लाह वो गुमराही पर मरे। ये 16-17 महीने का दौर गुमराही पर साबित हुआ, कुछ की तरफ नमाज पढ़ना, अब तुमने तोबा कर दी, काबा को किबला बना लिया, बहुत अच्छा किया, हिदायत पर आ गए, लेकिन 16-17 महीने तक गुमराही का अमल किया, और इस दौर में जो मुसलमान इंतकाल कर गए, शहीद हो गए, वो गुमराही पे मरे, उनकी नमाजें सब बातिल और बेकार हो गई। इस तरह की बातें जो है ये हुए इब्ने अख्तब मुसलमान साहबाए किराम को कहा करता था। तो इसका जवाब खुलासा यही कि देखो भाई, असल है अल्लाह ताला के हुक्म को मानना। पहले अल्लाह का हुक्म कुछ था, हम कुछ की तरफ रुख करते थे, फिर अल्लाह का हुक्म आया काबा, अब हमने काबा का हुक्म काबा की तरफ रुख कर दिया। यह है एक शाने नुजुल। दूसरा शाने नुजुल, जो सहाबाए किराम इन 16-17 महीनों के दरमियान में वफात पा गए, तहवीले किबला का हुक्म आते ही उनके रिश्तेदारों को फिक्र लाहिक हुआ कि हमारे मरहूम को तो नए किबले की तरफ नमाज पढ़ने का मौका ही नहीं मिला, तो फिर उन बिचारों की आखिरत में नजात का क्या होगा, और 16-17 महीने जो कुछ की तरफ नमाज पढ़ी, वो नमाज का क्या, कबूल हुई नहीं हुई, जन्नत में ले जाएगी नहीं ले जाएगी, वो लोग जो है इस तरह के सवालात करने के लिए आए। उस पर अल्लाह ने आयत नाजिल फरमाई, वमा कान अल्लाहु लियुदीअ ईमानकुम, अल्लाह तुम्हारे ईमान को यानी तुम्हारी नमाज को जाये नहीं करेंगे, जो नमाज तुमने बैतुल मुकद्दस की तरफ रुक करके पढ़ी, अल्लाह जाये नहीं करेंगे, इत्मीनान से रहो। अब नमाज को ईमान क्यों कहा गया आयत करीमा में, इसलिए कि हर मोमिन पर ये फर्ज है, इसलिए कि नमाज को पाबंदी से पढ़ना और जमात से अदा करना ईमान की अलामत है, इसीलिए नमाज वो नमाज के लिए आयत में ईमान की ताबीर आई, गोया कि नमाज की अहमियत बतला दी गई कि इतना अहम तरीन मामला है कि हमारे दीन में ईमान के बाद अहम तरीन चीज नमाज है, इसीलिए नमाज के लिए ईमान की ताबीर आई, ये समझ में आता है। बल्कि वो नमाज मकबूल भी हुई और उस पर अल्लाह तुमको सवाब भी देंगे, युसीबुकुम, सवाब भी देंगे। इसीलिए रिवायतों में आता है, मन सल्ला महन नबी सल्लल्लाहु अलैहि वसल्लम लिल किबलतैनि अअज़मु मिम्मन अता बाद ज़ालिका। ये रिवायत है कि जिन लोगों ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ दो किबलों की तरफ नमाज पढ़ी, वो उनके बाद ईमान लाने वालों से बेहतर है। और जाहिर बात है कि जो लोग ये 16-17 महीने से पहले ईमान ला चुके, उन लोगों को दो किबलों पर नमाज पढ़ने का मौका मिला, वो अफजल हो गए, और इस 17 महीने के गुजरने के बाद जो लोग ईमान लाए वो मफजूल हो गए। यह यूसी हुकुम में इशारा ले अन्ना, इसलिए कि इस आयत के नाजिल होने का सबब सवाल है उन हजरात के मुतालिक जो हजरात तावीले किबला से पहले इंतकाल कर गए, उनके रिश्तेदारों को टेंशन हो गया। इन्ना अल्लाह बिन नासि लरऊफुर रहीम, देखो भाई, रऊफ में अल्लाह की रहमत और मेहरबानी ज्यादा है रहीम के मुकाबले में, तो तकाजा ये था कि भाई रहीम पहले होता, रऊफ बाद में होना चाहिए था, ये तकाजा था, लेकिन रऊफ मुकद्दम रहीम मौखर। आसान तरीन जवाब ये कि आयते करीमा के अंदर फासले की रियायत के अंदर इसको मौखर किया गया है, फासले की रियायत के अंदर, फासले की रियायत यानी आयत के सिरे, देखो अब ऊपर से आयत के सिरे इला सिरातिम मुस्तकीम, वहां भी मीम के ऊपर मुकम्मल हुआ, तो साबिका वाली आयत मीम के ऊपर पूरी हो रही है, लिहाजा ये आयत को भी मीम के ऊपर पूरा किया जा रहा है लरऊफुर रहीम, इसको कहते हैं काफियतुल मीम फासिलतुल मीम। दूसरी बात समझो, यकीनन रऊफ के अंदर मुबालगा है, लेकिन वो मुबालगा कैसा है कि खुसूसी रहमत के लिए, और वो रहमत ऐसी जो जरर को बंदों से दूर कर देवे। इस तालिब इल्म को सोते हुए पकड़ा लेकिन फिर भी उस्ताद ने जाने दिया, दफ़े जरर जाने दिया उसको। और रहीम के अंदर मेहरबानी है, जल्बे मनफात, और कायदा ये है कि दफ़े मजरत मुकद्दम है जल्बे मनफात के ऊपर, तो रऊफ में यकीनन मुबालगा है अल्लाह की मेहरबानी का, लेकिन उसमें है दफ़े मजरत किसी को माफ कर देना, और रहीम के अंदर है जल्बे मनफात अल्लाह की मेहरबानी को खींचना, और जाप्ता ये है कि दफ़े मजरत मुकद्दम है जल्फे मनफात के ऊपर। ये रऊफ रवी, ये सब हिकमत मुफस्सिरीन अपने तौर पर बयान करते हैं, फी अदमी इज़ाती आमालिहिम, कि अल्लाह की बहुत बड़ी मेहरबानी कि अल्लाह ने उनके आमाल को ज़ाये नहीं किया। रअफतुन शिद्दत रहमत को कहते हैं, और जिसमें ज़्यादा मुबालगा था वो रऊफ को मुकद्दम किया गया मीम वाले फासले और काफिये की रियायत में जी।
और इसी तरह जैसा कि हमने तुमको इसकी हिदायत दी, हमने तुमको उम्मत मोहम्मद, पहले उम्मत मोहम्मदी उम्मत बनाया ताकि तुम लोगों का गवाह हो कयामत के दिन के उनके रसूलों ने तुमको पैगाम पहुंचा दिया हो, और रसूल तुम पर गवाह रहे कि उन्होंने तुमको पैगाम पहुंचा दिया, और हमने किबले को आपके लिए जिस तरह पहले थे, और वो काबा है, और आप सल्लल्लाहु अलैहि वसल्लम उसकी तरफ पूर्व का नमाज पढ़ते थे, चुनाचे जब हिजरत की तो नमाज पढ़ने का तो दिया गया यहूदियों की दिलजोई के लिए, चुनाचे उसकी तरफ 16 महीने 17 महीने रुपये की नमाज पढ़ी, फिर किबला फेंक दिया गया ताकि मालूम कर लगे कौन रसूल की इत्तबा करता है, कौन तस्दीक करता है, और कौन उसके हुक्म से एराज करता है, यानी लौट जाते दिन में शक करते हुए, और गुमान करते हुए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इस मामले के अंदर हैरान है, और ताकि इसकी वजह से एक जमात मुर्तद हो गई, और इसको फसा मुस्तकबिल ऐसा इसका ऐसे महसूस है, यानी
आपका इन्ना चलो
यानी इसका हम काबिले की तरफ हुक्म कर देना ये लोगों को सख्त भारी काम है, मगर उन लोगों के लिए जिनको अल्लाह ताला हिदायत दी, और अल्लाह ताला हमारी ईमान को ज़ाया नहीं करेगा, यानी बेतुल मक़द्दस की तरफ तुम्हारी नमाज पढ़ने को बल्कि उस पर तुमको सौंप देगा, इसलिए इसके नुज़ूल का सबब उन लोगों के मुताबिक सवाल करने जो تحویل قبلہ سے پہلے انتقال فرما گئے، اللہ تعالیٰ مومنین پر بہت زیادہ مہربان ہے، شفقت کرنے والے ہیں، ان کے عمل کو ضائع ہونے نہیں دے گا، اور خلافت اس میں رحمت کی شدت ہے، اور اس کو مقدم کیا گیا فاصلے کی رعایت کرتے ہوئے۔